आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ म अर्जु विष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति प्रकृति र मानवबीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो यात्रा जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 मेगाहज पोखरा र रेडियो मर्स्याङदी 95 मेगाहज लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने जलवायु कार्य जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन् विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ मनाङ मुस्ताङ कास्की र केही गाउँहरूमा लक्षित छ हामीले संस्कृति प्रकृति र मानवबीचको साइनो अझै बलियो बनाउन चाहिरहेका छौँ यिनीहरूको सम्बन्ध गहिरो छ यी एक अर्काका परिपूरक हुन् आदिवासी जनजातिहरू प्रकृतिका पुजारी हुन् त्यसको उपभोग गर्छन् रमाउँछन् र जोगाउँदै आइरहेका छन् तर विकासको नाममा संरक्षणको नाममा बढ्दो विश्व औद्योगिक क्रान्तिले मानव जीवन अप्ठ्यारोमा पर्ने त होइन यस्तो प्रश्न उब्जिएको छ रीतिरिवाज चालचलन संस्कार संस्कृति हराउने त होइनन् यस्ता प्रश्नहरू उठिरहेका छन् पृथ्वी तातिरहेको छ यसको प्रत्यक्ष असर नेपाल अझ बढी हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति र समुदायमा परेको छ यसका लागि प्रकृति हरियाली जोगाउन बनाउन आवश्यक छ यसैको सचेतीकरणका लागि नेपाल आदिवासी जनजाति महासङ्घले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो यसमा आइसिआईको आर्थिक सहयोग र नेफिन ओएईको सहकार्य रहेको छ
आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रुख बिरुवाले दिने दाना र फल तथा जङ्गलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
नेपाल आदिवासी जनजाति महासंघ
आजको कार्यक्रममा हामी पूर्वोक झापादेखि सुदूरपश्चिमको बझाङ बाजुरासम्मका 40 बढी जिल्लाका आदिवासी जनजातिका प्रतिनिधिहरूको अनुभव सुनाउँछौँ हालै पोखरामा एउटा तालिमको कार्यक्रम पनि आयोजना गरियो संस्कृति प्रकृति र मानवबीचको साइनो जलवायु परिवर्तन यसको न्यूनीकरण नीतिगत कुराहरू आफ्नो क्षेत्रका अनुसरण गर्दै आएका सुन्दै आएका कथाहरू आदिवासी विज्ञता ज्ञान सिप परम्परा लगायतका विभिन्न पक्षहरूको बारेमा छलफल गरियो पोखराको 3 दिने तालिम उपलब्धिमूलक जानकारीमूलक र आफ्नो ठाउँमा गएर आफ्ना कुराहरू राख्न सक्ने थाथलोमा काम गर्नका लागि उत्सुकता जगाएको सहभागीहरूले बताएका छन् कार्यक्रममा नेफिनका उपाध्यक्ष लाक्पा शेर्पा डोक्पिया कोषाध्यक्ष विमल सारुमगर मनोज आत्पहरिया साइनो परियोजनाका निर्देशक टुङ्गा राई लगायतले सहजीकरण गर्नुभएको थियो कार्यक्रममा तालिममा सहभागी भएकाहरूको अनुभव सुनाउँछौ साथै साइनो परियोजनाका निर्देशक टुङ्गा राईज्यूसँग तालिमको उद्देश्य महत्व प्रभाव लक्ष्यमा पुग्नका लागि कसरी अगाडि बढ्ने लगायतका विषयमा गरिएको कुराकानी सुनाउँछौ अब कार्यक्रमलाई अगाडि बढाउँ तालिममा सहभागी भएका पूर्वदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाहरूबाट सहभागी भएका आदिवासी जनजाति प्रतिनिधिहरूको यो आवाजबाट
नमस्ते तपाईँको नाम
नमस्ते मेरो नाम रोजी थकाली तीन गाउँले थकाली सेवा समाज
3 दिन तालिम चाहिँ कस्तो भयो
अली नौलो नै भयो जनजाति भएको हिसाबले प्रकृतिसँग कति घनिष्ठ सम्बन्ध रहेछ हाम्रो भन्ने बारेमा छर्लङ्गै भयो ठेकीको बारेमा हाम्रो बिहावर्तन हुँदाखेरि ठेकीलाई कसरी लैजान्छ ठेकीको कस्तो महत्त्व छ भन्ने बारेमा
सृजना थकाली मुस्ताङ धेरै कुरा सिक्नु पायो अब अधिकारहरूको बारे जनजातिको अधिकारको बारेमा अनि अब आफ्नो ठाउँमा चाहिँ कसरी अधिकारहरू के पाउँदो रहेछ भनेर चाहिँ थाहा पायो कानुनको बारेमा।
मेरो नाम बीरबहादुर दराई, तनहुँ जिल्लाबाट।
सिकाइ कस्तो र?
सिकाइ त एकदम उपलब्धिमूलक, जलवायु परिवर्तन, जनजातिको भाषा संस्कृति जोगाउन पर्ने, वन सम्बन्धी केही कुरो थाहा पाइयो। हाम्रो सरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
खुम प्रसाद गुरुङ, लमजुङ गलेगाउँबाट। मेरो फर्स्ट टाइम हो, राम्रो छ एकदम। जलवायु परिवर्तन सम्बन्धीको धेरै कुराहरू सिक्ने मौका पाएँ भित्र।
नमस्कार, मेरो शारदा कुमारी दनुवार।
शारदा कुमारी दनुवार, यो निधारमा यो चाँदीको के हो?
सेली।
हजुर। नाकको यो
फुली।
कानको
पाता सुन।
उदयपुरबाट।
हाम्रो आफ्नो जातको एउटा पहिचान चाहिँ देखाउने एउटा स्थान रहेछ। समग्र हाम्रो 60 जातलाई नै, सबै जातलाई मिलाएर एक ठाउँमा ल्याएर चाहिँ जलवायु परिवर्तन सम्बन्धीको राष्ट्रिय गोष्ठी गर्नुभएको छ। त्यसमा एकदमै खुसी लागेको छ मलाई चाहिँ, सबै आफ्नो जातको वेशभूषा होइन पहिचान देख्न पाइएको।
जुन साइनोको कुरा गर्यो हामीले, यो
यो साइनो एक अर्कामा भनौँ न हाम्रो प्राकृतिकसँगकै साइनो, जस्तै अल्लुर भन्ने एउटा बिरुवा सिस्नोको चाहिँ एउटा धागो बनेर कपडा बन्दै होइन, त्यो कपडा चाहिँ प्रयोग हुँदै गर्दाखेरिको अवस्थामा पहिला थियो, तर अहिले चाहिँ यो जलवायु परिवर्तनकै कारणले गर्दा त्यो मासिँदै गएको अवस्था छ।
दनुवार समुदायमा के छ त्यो सिप?
हाम्रो दनुवार समुदायमा चाहिँ खोलामा माछा मार्ने होइन, जस्तो एउटा बाँसको धरिया, अनि यो फुर्लुङ भन्छ, अनि जाल, माछा मार्ने जाल, प्रत्येक कुनै कार्यक्रममा महोत्सवहरूमा देखाउनु पर्यो भने रामदल। त्यो रामदल भनेको चाहिँ मकै छरिसकेपछि 1.5 महिना पछाडि अलिकति 1 फिट जति मकै हुँदाखेरि, अनि सम्पूर्ण सहभागीहरू चाहिँ त्यसमा पहिचान ड्रेस लगाएर चाहिँ रामदल खेल्ने चाहिँ त्यो चाहिँ राखेको 25, 26, 27 भव्य नुवाङी पर्व हामीले मनायौँ होइन। त्यो नुवाङी पर्व भनेको चाहिँ के अरे, जुन नयाँ बाली भित्राउँदा र त्यो नयाँ बालीको चाहिँ अन्नलाई चाहिँ सखर मिसाएर त्यो दिनदेखि चाहिँ हामीले के अरे पूजा पनि गर्छौँ होइन, खोलामा पूजा गर्छौँ। अब भाले आफ्नो जातीय अनुसारको सबै सामग्रीहरूलाई तयारी गरेर पूजा गरेर हामी त्यो नुवाङी पर्व मनाइसकेपछि धान चाहिँ हामी हाम्रो खाने चलन छ।
नमस्ते
ढोकरिनो, हाम्रो भाषामा चाहिँ नमस्कार भन्दाखेरि ढोकरिनो भन्छ।
मेरो नाम शर्मिला कुमार, गोर्खाबाट। पहिचान, संस्कार, रीतिरिवाज सबै कुराहरू थाहा पाइयो। पुर्खाको पालकोदेखि कामहरू सबै चलनहरू थाहा हुँदैछ। पर पूर्व कालदेखि नै हाम्रो कुमाल जातिले चाहिँ भाँडा बनाउँदै आउनुहुन्थ्यो अरे, तर अहिले चाहिँ वैज्ञानिक युगले गर्दा आय स्रोत कमी, वैदेशिक रोजगारमा जानुपर्ने हुनाले आफ्नो संस्कार पहिचान चाहिँ एकदम हट्दै गएको छ। जिजुबाजेहरूले चाहिँ भाँडा, माटोको भाँडाहरू बनाउनु हुन्थ्यो अरे, त्यही माथि कुमाल जाति चाहिँ माटोको भाँडा बनाउनु भएको अरे सबैभन्दा पहिला, वैज्ञानिक आविष्कार भनेर चिनिन्छ। लोप भएको महसुस भएको छ आफ्नो संस्कार परम्परादेखि चलिआएको रीतिरिवाज, सांस्कृति, चलन, वेशभूषाहरू एकदम हट्दै गएको छ। मलाई दुःख लागेको छ, त्यसलाई जोगाउन चाहिँ अब पहल गर्दैछु। यहाँ समाजहरूलाई, अब आउँदा पीडितहरूलाई पनि सिकाउनेछु, बुझाउनेछु। कुमाल जातिको सबैभन्दा ठुलो पर्व भनेको चन्नी पूर्णिमा हो र माघे सङ्क्रान्ति। माटोको भाँडामा चामलको पिठोको पिठा भनेर पिठाको परिकार बनाइन्छ, पितृहरूलाई चढाइन्छ। माछा अनिवार्य चाहिन्छ र मासको फुरौला अनि चोखो जाँड। माघे सङ्क्रान्तिमा चाहिँ मासको फुरौला, तरुल, पिँडालु, यस्तै फलफुलहरू खाएर मनाइन्छ।
मेरो नाम रामजी महतो, धानुक। जलवायु परिवर्तन र यो कार्बन उत्सर्जनको लागि हो र यो हाम्रो लागि एकदम उपयुक्त तालिम हो। यी तत्त्वहरू हामीलाई होइन कि विश्वलाई नै बिगार्ने तत्त्व हुन्, यसलाई न्यूनीकरण गर्न यस्तो तालिम हुनुपर्छ।
तपाईँहरूको भाषा, संस्कार, संस्कृति आफ्नै छ?
यी त हामी के जातीय भाषा मगही, यी भी अब भुला गेल। धीरे 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 जे जहाँ बा कहीँ मैथिली, कहीँ भोजपुरी, कहीँ अवधि, जे जहाँ बस गेल ओ अपन अपन भाषामे रम गेल। वास्तविक जातीय भाषा मगही सब जगह से हरा गेल। हमनी के जातीय अपन पहचान के रूप में हमनी की सबके धानुक के जातीय पहिरन धोती कुर्ता गम्छा इतना अभी रहल बा अभी चल रहल बा।
ओ यो तालिमले केही ऊर्जा दियो?
धेरै नै ऊर्जा, गाउँ स्तर सम्म नै पुर्याउनु उपयुक्त देखियो। थाहै नपाएका कुराहरू अब त जानकारी हुँदा त केही त राख्न पाइयो नि।
कति वर्ष हुनुहुन्छ?
मेरो उमेर अब 70 वर्ष।
दिपेन्द्र बुढा थापा, म त सुदूरपश्चिम बाजुरा। एकदमै यो तालिममा चाहिँ हजुरको के रहेछ भन्नुहुन्छ भने, विशेष चाहिँ सबैभन्दा ठुलो त यो वन क्षेत्रको लागि अनि र यो आदिवासी जनजातिको लागि चाहिँ एकदमै एकता हुनुपर्ने, एकदम मिलेर एकदम साझेदारीसँग ऊ हुनुपर्ने भन्ने एउटा ज्ञान चाहिँ यो उसले चाहिँ राम्रै 3 दिनको तालिम चाहिँ एकदम अनुभव एकदम राम्रै सिक्न पाइयो। बाजुरामा गएर चाहिँ जे होस् अब त्यहाँका अब आदिवासी जनजातिलाई सबैलाई चाहिँ जे होस् राम्रै यो गरे यस्तो हुन्छ भनेर चाहिँ राम्रै कुरा चाहिँ सिकाउन पाइने भयो भने 3 दिनको तालिमले चाहिँ राम्रै सिकिया छ।
मेरो गणबहादुर पुन, म चाहिँ कास्की अन्नपूर्ण गाउँपालिका अरनवाणबाट। एकदमै राम्रो आदिवासी जनजाति र जलवायु परिवर्तनको बारेमा चाहिँ राम्रो तरिकाले चाहिँ प्रशिक्षकहरूले तालिम दिनुभएको छ।
याङ जिल्लामा भक्तपुरबाट पुर्ख्यौली घर सिन्धुली।
यो के हो यो समात्नु भएको?
यो डम्फु।
डम्फु?
हजुर
डम्फु। यो सिकाइ कस्तो रह्यो?
एकदम आदिवासीको राइट्सको कुरा पनि छ, वनको ऐनको, जसरी यो कन्जर्भेसन एक्ट, फरेस्ट एक्टहरूले हामी आदिवासीहरूको राइट्सलाई जुन उल्लङ्घन गरेको छ त्यो पनि राम्ररी देखाइएको छ। कानुनको कुरा र आदिवासीको कुरा राम्रो छ।
मेरो नाम सुजना कुली हो, दोलखा जिल्लाबाट। फर्स्ट टाइम हो जलवायु परिवर्तन सम्बन्धीको कार्यक्रममा यसरी सहभागी भएको। यसको सहभागी हुन पाउँदा र यहाँबाट सिक्न पाउँदा धेरै नै खुसी छु। थ्याङ्क यू सो मच नेफिन यो क्लाइमेट चेन्ज प्रोग्राम पार्टनरसिपलाई। धेरै नै राम्रो कुराहरू सिक्न पाएको छ। यहाँ धेरै जातिहरू, आदिवासी जनजातिहरू उपस्थित हुनुभएको छ र धेरै आफ्नो कल्चरको कुराहरू जुन चाहिँ लोपोन्मुख हुन गइरहेको छ होइन, त्यसलाई चाहिँ पुनर्ताजगी भइरहेको छ विभिन्न भिडियोको मार्फत होइन। सहजकर्ता सरहरू, फेसिलिटेटर सरहरूले पनि धेरै राम्रो सहजीकरण गर्नु भएको छ। लिगलसँग रिलेटेड छ कुनै कुरा चाहिँ, आफ्नो ट्रेडिसनल सांस्कृतिक सम्पदाहरू, यस्तो कार्यक्रमहरू चाहिँ बेला बेलामा भइराख्नु पर्छ कि हाम्रो अब आउने युवा पुस्ताहरूले पनि ए यस्तो चाहिँ छ है भनेर एटलिस्ट थाहा पाउनुहुनेछ। हाम्रो इतिहास चाहिँ कहीँ लेखिएको छैन होइन, आमाले भन्नुभएको कथा भने जस्तै यो चाहिँ हाम्रो कुनै डकुमेन्ट मार्फत यदि हामीले नै प्रस्तुत गर्यो भने मात्रै यो चाहिँ थाहा हुन्छ अबको युवा पुस्ताहरूलाई, आदिवासी समुदायलाई जो चाहिँ जल जमिन जङ्गलसँग एकदम नजिक छ होइन, त्यसमा चाहिँ झन् धेरै इफेक्ट परिरहेको हुँदाखेरि जलवायु परिवर्तनबाट हामीले कसरी लाभ लिन सकिन्छ, नेपाल सरकारले जुन सम्झौता गर्नुभएको छ त्यसबाट अझ थप हामीले विस्तृत रूपमा चाहिँ यो जलवायु परिवर्तन कार्यक्रमको बारेमा चाहिँ बुझ्ने मौका पाइएको छ यो कार्यक्रमबाट, राम्रो छ। थ्याङ्क यू।
म झापाबाट, मेरो नाम हरदय प्रसाद ताजपुरिया, ताजपुरिया समाज कल्याण परिषदको केन्द्रीय महासचिव। सिकाइ अत्यन्त प्रभावकारी छ। आमाले कथा सुनाउनु हुन्थ्यो भन्ने आधारमा धेरै कुराहरू हामीले सिक्यौँ, तर अब यी सिकेका कुराहरू गएर व्यवहारमा प्रयोग गर्नु छ। सिकाइ अत्यन्त प्रभावकारी छ। यहाँका आदिवासीहरू जल जमिन र जङ्गलसँग अग्र अधिकार रहन्छ भन्ने कुरा पनि बुझिएको छ।
मेरो वासुदेव सिंह इतवाल, तारचुला। विभिन्न प्रकारको हाम्रो नेपालमा भएका जनजातिहरू सामु भेटघाट, त्यस आफ्नो आफ्नो धार्मिक संस्कारहरू, परम्परागत संस्कृतिहरू अनुभव र जानकारी भयो।
मेरो सदीप लाप्चा, इलाम जिल्लाबाट। सिकाइ राम्रै भयो भन्नुहोस्, यसलाई फेरि पुनः जागरण गर्ने भन्ने बारेहरू अनि जलवायु परिवर्तनको बारेमा।
मेरो नाम जसियप थुलुङ खार्लिम्चे, चिसङ्कुगढी गाउँपालिका, कुइबेर ओखलढुङ्गा। यो अत्यन्तै अर्थपूर्ण रह्यो, महत्त्वपूर्ण तालिम लिने अवसर जो पाइयो। आदिवासी जनजाति हक अधिकारदेखि लिएर होइन आफ्नो पहिचान, आफ्नो भाषा, संस्कार, संस्कृतिको विभिन्न यावत कुराहरूमा चाहिँ नै गहन जानकारी चाहिँ नै पाउने अवसर पाइयो। यदि हाम्रो आदिवासी जनजाति अधिकार हनन भएमा त्यो हक अधिकार पुनस्थापना गर्ने तरिका के रहेछ, त्यसको कानुनी प्रावधानहरू के रहेछन् भन्ने सम्मको ज्ञान चाहिँ नि यो 3 दिनको तालिममा साह्रै रमाइलो पनि होइन, फरक अनुभूति, फरक व्यक्तित्वहरू चाहिँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको चाहिँ आदिवासी जनजाति साथीहरूसँग भेट्दाखेरिको रौनकता, त्यो चाहिँ उत्साह।
तपाईँहरूको भाषामा चाहिँ अब के भन्छ, यो कसैलाई अभिवादन गर्दा नमस्कार भन्दाखेरि
सेवो भन्छौँ।
Oh, अब कार्यक्रममा साइनो परियोजनाका निर्देशक टुङ्गा राईज्यूसँग गरिएको कुराकानी सुनौ।
नेपाल आदिवासी जनजाति महासङ्घ अन्तर्गत हाम्रो यो जलवायु परिवर्तन कार्यक्रमले चाहिँ एउटा अभियान जस्तै चलाइरहेछौँ, अगाडि बढाइरहेछौँ। यसमा चाहिँ आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनोलाई सुदृढ पार्दै यसलाई चाहिँ कसरी प्रवर्धन गर्ने, कसरी बलियो बनाउने भन्ने हाम्रो अभियानको रूपमा चाहिँ हाम्रो यो एउटा भेला हो। यसमा हामीले पूर्व पश्चिम उत्तर दक्षिण सबै क्षेत्र पेकहरूको धेरै सहभागीहरूलाई चाहिँ एकै ठाउँमा ल्याएर यो विषयहरूमा छलफल गर्ने, आफ्नो संस्कृति प्रकृति कसरी संरक्षण गर्न सकिन्छ, कसरी बचाउन सकिन्छ भन्ने खालको छलफलको लागि हामी यहाँ भेला भयो।
उता सुदूरपूर्वकदेखि उता सुदूरपश्चिमको बाजुरासम्मका विभिन्न रङहरूलाई एउटै मञ्चमा हेर्न पाउँदा चाहिँ कस्तो लाग्ने रहेछ एउटा निर्देशकको हिसाबले?
हाम्रो सहभागी तपाईँले भन्नुभयो जस्तै पश्चिम बाजुरादेखि पूर्वमा इलाम, पाँचथर, झापा, तेर्थुम, उदयपुर हुँदै चाहिँ मधेसको चाहिँ बारापर्सा, कैलाली, कञ्चनपुरतिरको पनि हुनुहुन्छ। अनि यो फरक रङहरू देख्दाखेरि चाहिँ नि नेपाल कति रङ्गीन छ, नेपाल कति सुन्दर छ, संस्कृतिमा कति बहुलता छ भन्ने चाहिँ एकदमै खुसी लाग्छ, रमाइलो लाग्छ। त्यही बहुल रङ, बहुल संस्कृति, फरक फरकको ज्ञान पद्धतिहरूलाई चाहिँ नि हामीले अब कसरी अगाडि सँगसँगै लैजाने भन्ने चाहिँ एकदमै उत्साह बढेर आउँछ।
उहाँहरूले बताउनु भयो नि आफ्ना ठाउँका कथा र विशेषताहरू, तिनीहरूले झन् अलिकति अझै उत्साहित थप्या
हो। हाम्रो यो कार्यक्रम चाहिँ धेरै जसो कथाहरू सुन्ने सुनाउने खालको चाहिँ हामीले गरेको छौँ। जब हामीले पूर्व पश्चिम अथवा उत्तर हिमाल दक्षिण तराईको कथाहरू विभिन्न सुन्छौँ, मौखिक इतिहासहरू लोकश्रुतिहरू सुन्दाखेरि चाहिँ हामीलाई के लाग्छ भने हाम्रो नेपालमा कति धेरै खालको चाहिँ ज्ञान प्रणालीहरू, कति धेरै किसिमको इतिहासहरू छ, कति धेरै सम्भावनाहरू छ भन्ने कुरा चाहिँ स्पष्ट देखिन्छ। र यसले चाहिँ सबैलाई हौसला मिल्नुपर्ने हो, सबैले यो अवसर देख्नुपर्ने हो जस्तो मलाई चाहिँ लाग्छ।
पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका प्रभावहरू देखिन थालेपछि अझ बढी प्रभाव हाम्रो कृषि क्षेत्रमा, वन, पशुपालन, जडबुटी यी लगायतका क्षेत्रमा असर पारेको छ। त्यो क्षेत्र मुख्यतया आदिवासी जनजातिहरूको बसोबास क्षेत्र पनि हो। अब यसलाई कुन रूपमा हेर्ने?
हामीले जसरी आदिवासीहरूको संस्कृति ज्ञान प्रणालीहरूलाई चाहिँ विभिन्न रङको रूपमा हेरिरहेछौँ, यसलाई चाहिँ दुईटा चुनौती छ। एउटा चाहिँ प्राकृतिक चुनौती भनेको चाहिँ नि तपाईँको जलवायु परिवर्तन एउटा भयो होइन, योसँग सम्बन्धित भएर उत्पन्न हुने बाढी पहिरो, सुक्खा, गर्मी अथवा यो विभिन्न प्राकृतिक प्रकोपहरू चाहिँ एउटा चुनौती भयो। यो प्राकृतिक विशेषता, प्राकृतिक प्रकोपहरूले पनि सामान्य जनजीवनमा विशेष गरी आदिवासी संस्कृतिमा यसले चुनौती ल्यायो। दोस्रो चुनौती भनेको चाहिँ नीतिगत चुनौती भयो। राज्य संयन्त्रबाट, सरकारहरूबाट जुन यी समस्याहरू समाधान गर्नुको लागि प्राकृतिक स्रोत व्यवस्थापन, जलवायु परिवर्तन न्यूनीकरणको नीतिहरू बनाइन्छ, त्यो नीतिहरू चाहिँ कुनै बेलामा, कतिपय बेलामा चाहिँ नि अलि दूरदर्शी नभएको जस्तो, बहुलतालाई समावेश गरेर बहुलतालाई मध्यनजर गर्दै नबनेको जस्तो भान्नुहुन्छ। यो अवस्थामा चाहिँ त्यो नीतिहरूले पनि फेरि नकारात्मक असर गरेको चाहिँ पाइन्छ। चुनौती चाहिँ दुईटा खालको छ, एउटा चाहिँ प्राकृतिक उत्पन्न, अर्को चाहिँ नीतिहरूबाट उत्पन्न पनि कुनै बेला चाहिँ हुन्छ। सबै नीति त होइन, तर कतिपय नीतिहरू चाहिँ यस्तो हुन्छ कि संस्कृति मैत्री अथवा विशेष ठाउँ मैत्री, विशेष परिवेश मैत्री नभइदिँदाखेरि त्यसले नि जनताहरूलाई, आदिवासी जनजातिहरूलाई अथवा कुनै विशेष संस्कृतिको समूहहरूलाई चुनौती नै उत्पन्न गर्न सक्छ।
अझै पनि केन्द्रीकृत नीतिहरूले गर्दाखेरि अलिकति समस्या जिउका त्यौँ रहेछ, वा त्यो केन्द्रीकृत नीति बनाउँदाखेरि जानी जानी बनाइएको हो कि, वा किन, के लाग्छ त्यो?
त्यसमा पनि दुइटै पक्षहरू छन्। कतिपय नीतिहरूले चाहिँ जानेर थाहा पाएर पनि कतिपय सानातिना तथ्यहरूलाई, कतिपय स्थानीय परिवेशहरूलाई नजरअन्दाज गरे जस्तो, महत्त्व नदिए जस्तो हामीलाई महसुस हुँदै आएको छ र कतिपय नीतिहरूले चाहिँ थाहा नपाएर पनि स्थानीय वास्तविकताहरू स्थानीय परिवेशहरू आदिवासी जनजातिको विशेष छुट्टै किसिमको संस्कृतिहरूलाई थाहा नपाएर ज्ञान पर्याप्त नभएर पनि नीतिहरू यसरी पूर्ण अथवा संस्कृति मैत्री नबनेको चाहिँ हो। सारांशमा भन्नुपर्दाखेरि चाहिँ दुइटै उदाहरणहरू छ, एउटा चाहिँ थाहा पाएर तर सबैलाई एउटै भाँडोमा घुलमिल गरेर एउटै किसिमको नीतिले चाहिँ समावेश गर्न खोजेर, अर्को चाहिँ थाहा नपाएर पनि हुनसक्छ। अब स्थानीय तहसम्म नपुगेर स्थानीय परिवेश स्थानीय संस्कृति आदिवासी संस्कृतिहरूको पर्याप्त ज्ञान नभएर यो दुइटै कारणले चाहिँ यस्तो भइरहेछ।
यसमा हाम्रा स्थानीय सरकारहरू छन्, स्थानीय सरकारहरूसँग आफ्नो स्वामित्वका हकका कुराकानी गर्ने र त्यो खालको नीति बनाउने हक पनि दिइएको त्यो अवस्थामा त्यतातिर पनि अब स्थानीय सरकारमा जानेहरूले बुझ्नुपर्छ होला नि, वा काम गर्न सके अझै राम्रो हुन्थ्यो होला नि होइन।
सङ्घीय प्रणालीमा यो राम्रो अवसर छ, सङ्घीय व्यवस्थाले चाहिँ स्थानीय सरकारहरूलाई प्रदेश सरकारहरूलाई जुन अधिकार र जुन क्षेत्र अधिकार क्षेत्र तोकिएको छ त्यसले चाहिँ आफ्नो स्थानीय जनताहरूको स्थानीय संस्कृति स्थानीय परिवेशहरूमा आधारित नीति निर्माण गर्नुको लागि आधार तयार गरिदिएको छ। त्यो हिसाबले तपाईँले भन्नुभयो जस्तै स्थानीय सरकार प्रदेश सरकारहरूले चाहिँ नि आफ्नो अधिकार क्षेत्रभित्रको आफ्नो भूक्षेत्रभित्रको विविध संस्कृति विविध भाषा विविध ज्ञान प्रणाली र विविध खालको विज्ञानहरूलाई चाहिँ कसरी उठाएर राज्य निर्माणमा अथवा चाहिँ देश विकासमा चाहिँ यसलाई चाहिँ माथि ल्याउने भन्ने जिम्मेवारी चाहिँ मुख्य सरकारहरूकै हो। यसमा जनताको तर्फबाट सचेतनाको अभाव हुन्छ, सचेतनाको जरुरत हुन्छ, उहाँहरूको सहभागिता र उहाँहरूको आवाजलाई चाहिँ नि यसमा सुनिश्चित गर्नु चाहिँ सरकारी पक्षबाट पहल गरिनुपर्छ।
हाम्रो धर्म संस्कार संस्कृति रीति रिवाज धेरै कुराहरूमा कानुनले बोलेको त छ, तर यसको कारण पक्ष चाहिँ खासै देखेन होइन।
जहिले पनि तपाईँको कुनै पनि विषयमा दुईटा पाटो रहन्छ,
धर्म संस्कार संस्कृति भनिसकेपछि तपाईँले पुजिरहेको पहाड पनि त्यही पर्यो, त्यहाँको प्रकृति पनि त्यही पर्यो, त्यहाँको उत्पादन गर्ने क्षेत्र पनि त्यही त पर्यो नि।
कुनै पनि विश्वास प्रणाली कुनै पनि मूल्य मान्यता चाहिँ शून्यतामा अडिँदैन, यसको लागि चाहिँ कुनै धराताल चाहिन्छ, यसको कुनै वाहक चाहिन्छ भन्नुको अर्थ चाहिँ कुनै मूल्य मान्यता अथवा कुनै सामाजिक मूल्य मान्यतालाई निरन्तरताको लागि चाहिँ त्यसको वाहक के हो त भन्दाखेरि कुनै वेशभूषा होला, कुनै चाडबाड होला, कुनै सामग्री होला, कुनै गीत होला, कुनै सङ्गीत होला, भनेपछि त्यो अभ्यास गर्ने एउटा वाहक चाहिन्छ। त्यो वाहकहरूको चाहिँ नि सही मूल्याङ्कन पनि हुनु पर्यो र पहिचान पनि गर्नुपर्छ होइन। तर त्यो गर्नुको लागि चाहिँ दुईवटा पाटो इम्पोर्टेन्ट रहन्छ, एउटा चाहिँ नि तपाईँको व्यावहारिक पाटो। व्यावहारिक पाटो भनेको चाहिँ नि कसरी अभ्यासमा चाहिँ नि हामीले समावेशी अभ्यास गर्ने अथवा सबै मूल्य मान्यता विविध संस्कृतिलाई कसरी आत्मसात गरेर आफ्नो ठाउँमा आफ्नो किसिमको अभ्यास गर्न दिने भन्ने एउटा व्यावहारिक पाटो रह्यो। दोस्रो भनेको चाहिँ नीतिगत पाटो, नीतिले त्यो व्यवहारलाई कसरी समावेश गर्छ र सुनिश्चितता गर्छ भन्ने पाटो रह्यो। त्यो भएर नीतिमा हुँदैमा व्यवहारमा उत्रिन्छ भन्ने छैन, नीतिले त एउटा धरातल आधार मात्रै प्रदान गरिदिने हो। हाम्रो नेपालको संविधानमै पनि त आदिवासी जनजाति मधेसी दलित महिला पिछडिएको वर्ग लगायत विभिन्न समुदायले त पहिचान दिएकै छ, भनेपछि अब त्यो नीतिगत कुरालाई व्यवहारमा कसरी उतार्ने भन्ने कुरा चाहिँ स्थानीय सरकार अथवा आम नागरिक सम्बन्धित निकायहरू सबैकोले चाहिँ व्यवहारमा त्यो महसुस गर्नु पर्यो क्या। नीति जतिकै आवश्यक चाहिँ व्यवहार पनि महत्त्वपूर्ण हुन्छ, कार्यान्वयन देखिनु पर्यो। कार्यान्वयन केमा देखिन्छ भन्दाखेरि व्यवहारहरूमा, हाम्रो दिन प्रतिदिनको आचरणहरूमा चालचलनहरूमा देखिनु पर्यो होइन। त्यो भएर हामीले नीतिगत रूपमा पनि नीति बनाइरहँदाखेरि नीतिमा सुधार गर्दाखेरि व्यवहारमा पनि सुधार गर्नु।
भविष्यमा जलवायु न्याय जैविक विविधता र आदिवासी अधिकार सुनिश्चित गर्न कस्तो कदम चाल्नुपर्छ, है अहिले हामीले गरिरहेकैलाई निरन्तरता दिनुपर्ने वा त्यसमा केही थप्नुपर्ने हुन्छ।
यस्तो छ, यो अरू विषयभन्दा फरक छ होइन। तपाईँको यसमा चाहिँ मुख्य कुरा चाहिँ सरकारले महसुस गर्नु पर्यो कि सरकार भनेको अभ्यास गर्ने अभ्यासकर्ता होइन, होइन उसले चाहिँ नि एउटा भन्न सरकार त कतिजनाको बन्छ भन्दाखेरि मन्त्री परिषदमा कतिजना व्यक्ति रहन्छन्, संसदमा कति व्यक्ति रहन्छ, त्यो व्यक्तिहरूले चाहिँ कुनै पनि गाउँमा गएर उहाँहरूले अभ्यास गर्नुहुन्न। मुख्य सिकेर अभ्यास गर्ने वास्तविकतालाई सामना गर्ने व्यक्तिहरू भनेको चाहिँ समुदाय भनेको चाहिँ गाउँमा हुन्छ। भनेपछि उहाँहरूको भूमिकालाई जबसम्म महत्त्वपूर्ण ठानिँदैन, उहाँहरूलाई जब सर्वोपरि मानिँदैन, त्यो बेलासम्म सुधार हुँदैन। हामी कहाँ अलिकति विकृति चाहिँ के छ भन्दाखेरि, जो राजनीतिज्ञहरू मन्त्रीहरू अथवा चाहिँ नीति दिनुमा त उहाँहरूलाई चाहिँ सर्वे सर्वा हेर्ने, तर चाहिँ जो वास्तविकतामा धरातलमा गाउँमा आफ्नो जीवनको हरेक कुरामा चाहिँ त्यो नीतिहरूलाई अभ्यास गरिरहेको हुन्छ, उहाँहरूलाई चाहिँ नि मान्यता नदिने, नजरअन्दाज गर्ने, महत्त्व नदिने परम्पराले गर्दाखेरि नीति चाहिँ नि अभ्यासमा परिणत भएको हामी देख्दैनौँ। तर वास्तवमा भन्दा हुनुपर्ने चाहिँ के हो भन्दाखेरि, जनता चाहिँ सर्वोपरि हो, जनता चाहिँ सबभन्दा महत्त्वपूर्ण हुनुपर्छ, र नीति निर्माताहरू नेताहरूले चाहिँ नि मन्त्रीहरूले सांसदहरूले चाहिँ त्यो प्रक्रियालाई सहजीकरण मात्रै गर्ने, उहाँहरूले चाहिँ अप्ठ्यारो पऱ्यो भने गाँठो पुगाउने, सजिलो भयो भने सजिलोलाई अझ सजिलो अथवा अझ सुदृढ गर्ने सहजीकरण मात्रै हो। तर त्यो महसुस चाहिँ नि अहिले हामीले त्यति भइसक्यो जस्तो लाग्दैन, होइन? जनतालाई माथि राख्नुपर्छ, तपाईँको नेताहरूले चाहिँ सहजीकरण मात्रै गर्ने हो, जनताले हो तपाईँको वास्तविकतालाई व्यवहारमा उतार्ने, व्यवहारमा भोग्ने भनेको जनता हो।
एउटा खुसीको कुरो जो तपाईँहरूले यो अभियान चलाइरहनु भएको छ, सोलुङमा पनि छ, उता अब कैलालीको बासगढीको कथा पनि हामीले सुन्यौँ, नयाँ कथा सृजना पनि भयो, त्यहाँका थारू दाजुभाइ दिदीबहिनीले लङ्गा र चोला बनाउन हामीले महासङ्घले तालिम दिइसकेपछि सबले पसल थापिसक्यौँ, अब 7-8 लाखको त यहाँ बिक्री नै भइसक्यो भन्ने कुरा सुन्दाखेरि चाहिँ के लाग्छ?
खुसी लाग्छ। किन खुसी लाग्छ भन्दाखेरि, हाम्रो अभियान अथवा लक्ष्य भनेकै के हो भन्दाखेरि, हामीसँग जुन सिप छ, हामीसँग जुन सामग्री छ, हामीले जे उत्पादन गर्न सक्छौँ, त्यो उत्पादनमा चाहिँ हाम्रो आर्थिक पाटो त छँदैछ, आर्थिक उपार्जन पनि गर्न सकिन्छ, सँगसँगै फरक खालको ज्ञान, फरक खालको सिप, कलालाई पनि हामीले चाहिँ निरन्तरता दिन सकिन्छ, प्रवर्धन गर्न सकिन्छ, विश्व सामु बेच्न सकिन्छ, पुर्याउन सकिन्छ भन्ने हो। आदिवासी ज्ञानमा आधारित उत्पादनलाई प्रवर्धन गर्नुको मुख्य उद्देश्य दुईटा छ, एउटा चाहिँ नि आर्थिक उपार्जन त भइ नै हाल्यो, दोस्रो भनेको चाहिँ नि नेपालको आदिवासीहरूको अथवा नेपालको समुदायहरूको विशिष्ट ज्ञान प्रणालीलाई कसरी पुस्ता हस्तान्तरण गर्ने, कसरी चाहिँ यसलाई मर्नबाट जोगाउने र जोगाइसकेपछि कसरी यसलाई प्रवर्धन गर्ने, कसरी यसलाई चाहिँ निरन्तरता दिने भन्ने हो। हामीले अहिले चाहिँ विदेशबाट आयातित महँगो महँगो सामानहरू उपभोग गर्छौँ, तर आफ्नै सामग्री, आफ्नै उत्पादन, आफ्नै ज्ञानमा आधारित, आफ्नै संस्कृतिमा आधारित उत्पादन जो चाहिँ स्वास्थ्यको लागि पनि राम्रो छ, वातावरणको लागि पनि राम्रो छ, र आय आर्जनको लागि पनि राम्रो छ, त्योहरूलाई चाहिँ हामी भुल्दै गएको हुनाले त्यो उत्पादनलाई चाहिँ नि अगाडि बढाउनुको लागि, प्रवर्धन गर्नुको लागि हामीले सोलुखुम्बुको महाकुलुङ वार्ड नम्बर 3 छेस्काममा कुलुङ राई समुदाय र शेर्पाहरूसँग काम गऱ्यौँ, बर्दिया बाँसगढी वार्ड नम्बर 4 र 5 थारू समुदाय लगायत अरू केही ठाउँहरूमा काम गरिरहेछौँ। यो चाहिँ एकदमै सफल भएछ। अधिकतम युवाहरू तपाईँ हामीले देखेको कुरा, हरेक दिन खाडीमा पसिना कमाउन चाहिँ नि तयार छन्। अहिलेको ट्रेन, अहिलेको क्रम त्यस्तो छ, तर आफ्नै ठाउँमा बसेर आफ्नै उत्पादन, आफ्नै ज्ञान, आफ्नै संस्कृतिमा आधारित उत्पादन गरेर त्यो दिशाको सोच चाहिँ अलिकति हरायो क्या। त्यो किन भइरहेछ भन्दाखेरि, हामीलाई एउटा यस्तो खालको सोचले, यस्तो खालको यो स्कुलिङले हामीलाई कब्जा गर्यो, हामी कहाँ केही नै बाँकी छैन, विदेशै जानुपर्छ भन्ने खालको त्यो सोचले चाहिँ हामीलाई हडपिसकेको भएको भएर हामी कहाँ पनि अवसर छ, हामी कहाँ पनि ज्ञान छ, हामी कहाँ पनि प्रणाली पद्धति छ, प्रविधि छ, जुन चाहिँ खाडी मुलुकमा गएर खतरायुक्त एकदम, होइन, त्यो खतरा सिमेन्ट अथवा ग्यास यस्तोहरू कहिल्यै नदेखेको, कहिल्यै नछुएको चिजहरू खेलाउन तयार छ, तर आफ्नै पुर्खादेखि सबैले देखिरहेको, छुइरहेको, हेरिरहेको, भोगिरहेको सामग्रीको उत्पादन गर्न चाहिँ नि युवाहरू ले बिर्सिसके। अब त्योतिर अलिकति यो महसुस बढाउनुको लागि हामीले यो अभियान गरेको, हामी चाहिँ एकदम खुसी छौँ।
हस् धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।
निर्देशक टुङ्गा राईज्यूसँगको कुराकानीसँगै कार्यक्रमको आजको समय सकिएको छ। प्राविधिक साथी अरविन्दले समय सकिएको जनाउ दिइसक्नु भएको छ। अर्को साता शनिबार पुनः यही समयमा फेरि भेटौँला। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह सुझावहरू रेडियो अन्नपूर्ण 93.4 मेगाहज पोखरा र रेडियो मर्स्याङ दि 95 मेगाहज लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने तालिमका सहभागीहरू टुङ्गा राईज्यूलाई धेरै धेरै धन्यवाद। म अर्जुविष्ट सल्यानी ओजेल पर्छु। चिसो मौसम छ, आफ्नो ख्याल गर्नुहोला। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासङ्घको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आइसिआईको आर्थिक सहयोग नेफिन र वाइएईको सहकार्य रहेको छ।